पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर जो म पछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। यो भविष्यवाणी गरिएको थियो कि येशु प्रभुले पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ भन्ने विषयमा। त्यसैले हामी हेर्न चाहन्छौ चारवटा कुराहरू। एक, पवित्र आत्माको बप्तिस्मा भनेको के हो। नम्बर दुई, पवित्र आत्माको बप्तिस्मा सबभन्दा पहिला इतिहासमा कहिले भयो। नम्बर तीन, आजका विश्वासीहरूले पवित्र आत्माको बप्तिस्मा कहिले पाउँछन्। र नम्बर चार, यो आगोको बप्तिस्मा भनेको चाहिँ के हो। आउनुहोस् हामी प्रार्थना गरौं। सबभन्दा पहिला पवित्र आत्माको बप्तिस्मा के हो, यसको चाबी पद पहिलो कोरन्थी 12:13 पाइन्छ। त्यहाँ पढ, पहिलो कोरन्थी 12:13। पवित्र आत्माको बप्तिस्माको परिभाषा परमेश्वरको वचनमा स्पष्ट दिएको छ। पहिलो कोरन्थी 12:13 लेखेको छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रीक, चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौ भनेको छ। त्यसैले पवित्र आत्माको बप्तिस्मा केसँग सम्बन्ध छ, ख्रिस्टको शरीरसँग सम्बन्ध छ। एउटा शरीर भनेको छ, यो शरीर चाहिँ ख्रिस्टको मण्डलीको कुरा गरिएको हो भन्ने कुरा बाइबलको धेरै ठाउँमा लेखिएको छ। तर 12:13 लेखेको यो वाक्यांशलाई फेरि पनि सुनौ पढौ, जहाँ लेखिएको छ हामी सबै भनेपछि हरेक विश्वासीहरू, चाहे उनीहरू यहुदी हुन् चाहे उनीहरू अन्य जाति होस् जोसुकै होस् है, हामी सबै विश्वासीहरू एउटा शरीरमा बप्तिस्मा भयौं भनेको छ। ख्रिस्टको शरीरभित्र हामी गाभियौं भनेको छ। कसरी गाभियौं? यहाँ भनेको छ एउटै आत्माद्वारा, अर्थात पवित्र आत्माद्वारा हामी यो शरीरभित्र हामीलाई गाभियो। त्यसैले पवित्र आत्माको बप्तिस्मा चाहिँ ख्रिस्टको शरीरको अङ्ग हुन, अङ्ग बन्नेसँग सम्बन्धित रहेछ भन्ने कुरा प्रश्न यहाँ छ। अब एउटै शरीर भनेको छ होइन, एउटै आत्माद्वारा एउटै शरीरभित्र। अब स्थानीय मण्डलीहरू त धेरैवटा हुन्छन्, एउटा मात्र त हुँदैन। स्थानीय मण्डलीहरू संसारमा हजारौं लाखौं पनि हुन सक्छ, तर विश्वासीहरूलाई परमेश्वरले एउटै शरीरमा राख्नु भएको पनि छ भन्ने कुरा यहाँ पाउँछौ। अर्थात सबै साँचो विश्वासीहरूलाई एउटै शरीरको अङ्ग हुन् पनि भनिएको छ बाइबलमा। जस्तो कि एउटै एउटा ठाउँ त यो हो, अर्को ठाउँमा पनि हेरौँ FC 4:1। त्यसैले मण्डलीलाई दुई प्रकारले बाइबलमा परिभाषित गरिएको छ। एकातिर चाहिँ कुनै ठाउँहरूमा जुट्ने विश्वासीहरू स्थानीय मण्डली, तर यहाँ पढेको पदहरू जब एउटै शरीर भनेको छ है, एउटै स्थानीय मण्डली त भने होइन, संसारभरि एउटा स्थानीय मण्डली त अवश्य छैन, धेरैवटा छन्, तर एउटै शरीर भन्नाले सबै विश्वासीहरू एउटा शरीरमा परमेश्वरले देख्नुहुन्छ। चाहे चाइनाको विश्वासी, चाहे नेपालको विश्वासी, जहाँको विश्वासी पनि। त्यसैले FC 4:4 स्पष्ट यो लेखिएको छ, एउटै शरीर छ र एउटै आत्मा, जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ, एउटै प्रभु, एउटै विश्वास। र त्यसपछि के भनेको छ दाजुभाइहरूले भनिदिनुहुन्छ कि, एउटै बप्तिस्मा है, पढ्न डराउनु भएको छ दाजुभाइ, एउटै बप्तिस्मा है। अब एउटै शरीरमा परमेश्वरले उहाँको आत्माद्वारा सबै विश्वासीहरूलाई गाभ्नु भएको छ, कसरी, एउटै बप्तिस्माद्वारा। अब पानीको बप्तिस्मा कुरा गरे त होइन, यो हाम्रो त फरक फरक बप्तिस्मा, कोही कोही त विश्वासमा आएपछि केही समयपछि मात्र बप्तिस्मा लेख्छ। जस्तै अस्तिको भाइ पनि, उहाँले केही महिना अगाडि विश्वास गर्नुभएको हो, तर पानीको बप्तिस्मा त अस्ति भर्खर लिनुभयो। तर सबै विश्वासीले भइसकेको पाइसकेको बप्तिस्मा चाहिँ एउटा छ, त्यो चाहिँ पवित्र आत्माको बपतिस्मा हो। विश्वास गरेकै दिन हामीलाई परमेश्वरले उहाँको पुत्र येशू ख्रीष्टको शरीरको अङ्ग बनाउनुहुन्छ। अब यो शरीरको शिर त को हुनुहुन्छ होला? हाम्रो प्रभु हुनुहुन्छ। एउटै प्रभु भनेछ त्यसैले पाँच पदमा, एउटै विश्वास एउटै बपतिस्मा। अब त्यसैले मण्डली भन्दा सर हामीले दुईटा कुरा बुझ्नुपर्छ। नौ मन्दिर एकातिर मेरो यहाँ भजन किताबलाई राखौँ होइन, चाहे यहाँ विभिन्न किताबहरू भनौँ, छन् स्थानीय मण्डलीहरू छन् यहाँ होइन, एभिनेजर एउटा स्थानीय मण्डली हो, चाइना मार्गको स्थानीय मण्डली छ, काठमाडौँ अरू छन्, अनि पाल्पामा छ, माधिवेशीमा छन्, छुट्टै छुट्टै स्थानीय मण्डली। तर अर्कोतिर सबै साँचो विश्वासीहरू एउटै शरीरमा पनि देख्नुहुन्छ परमेश्वरले, अनि त्यसलाई चाहिँ परमेश्वरले एउटै शरीर भन्नुहुन्छ, मण्डली पनि भन्नुहुन्छ है। स्वर्गमा स्थानीय मण्डली हुँदैन, एउटै मण्डली चाहिँ हुन्छ है, अनि त्यसमा चाहिँ सबै साँचो विश्वासीहरू मात्र हुन्छ। एउटा स्थानीय मण्डलीमा चाहिँ अब के अरे त्यहाँ स्थानीय मण्डलीको सदस्य त कुनै हिसाबले एउटा अविश्वासी पनि पर्न सक्छ, पर्न सक्छ। उसले बत्तिसमा लिएला, सबैलाई लाग्ला ऊ साँचो विश्वासी नै हो, उसले सब जवाब देला, अनि उसले बत्तिसमा लियो, ऊ स्थानीय मण्डलीमा गाभिन्छ। तर स्थानीय मण्डलीमा चाहिँ साँचो र केही साँचो गरी मुक्ति नपाएका व्यक्तिहरू पनि हुन सक्छन् भन्ने सम्भावना छँदैछ। तर एउटै शरीर जुन परमेश्वरले देख्नुहुन्छ, जो पवित्र आत्माद्वारा बप्तिस्मा भएर उनीहरू ख्रीष्टको शरीरको अङ्ग बन्छन्, त्यहाँ चाहिँ सबै साँचो विश्वासीहरू मात्र हुन्छन्। अनि कति यो भिन्नता बुझेर फरक फरक नाम दिने गर्छ, यतातिर यो विभिन्न ठाउँमा भएको मण्डलीहरूलाई चाहिँ स्थानीय मण्डली, तर एउटै शरीरमा गाभिएको जो साँचो विश्वासीहरूको यो शरीरलाई चाहिँ विश्वव्यापी मण्डली भनेर पनि भनिन्छ। त्यसैले त्यो भिन्नता र त्यो दुईटा अर्थमा छ है। अब पवित्र आत्माको बप्तिस्मा चाहिँ त्यो काम हो, परमेश्वरले गर्ने काम जसमा चाहिँ उहाँको पवित्र आत्माद्वारा हरेक नयाँ जन्म पाएको विश्वासीलाई ख्रीष्टको शरीरको अङ्ग बनाइन्छ मुक्ति पाएकै दिनमा है। अब हामीले परिभाषा त हेर्यौँ, पवित्र आत्माको बप्तिस्मा भनेको त्यो हो है। तर आज चाहिँ अनेकौँ अन्य कुराहरूलाई पवित्र आत्माको बप्तिस्मा भन्छन्, अनि त्यसको विषयमा यहाँ समय भएमा केही कुराहरू गरौँला। तर हामी पहिला चाहिँ बाइबली शिक्षा हेरौँ, परिभाषा शिक्षा हेरौँ होइन। नम्बर दुईमा चाहिँ पवित्र आत्माको बप्तिस्मा सबभन्दा पहिला कहिले भएको थियो? पुरानो नियममा हेऱ्यो भने त्यहाँ कुनै पनि समूहलाई ख्रीष्टको शरीर भनिएको पाइँदैन। पुरानो नियममा तपाईँ हेर्नु भने परमेश्वरको एउटा समूह चाहिँ छ, तर त्यसलाई ख्रीष्टको शरीर भनिएको छैन। अब दिदीबहिनीहरू मलाई भन्नुहोस् त, पुरानो नियमभरि ख्रीष्ट आउनुभन्दा अगाडि कुन चाहिँ समूहलाई परमेश्वरले प्रयोग गरिरहनु भएको थियो? कसैले भन्नुहोस् त, कुन चाहिँ समूहलाई, कुन चाहिँ एउटा राष्ट्रलाई भनौँ न सजिलो तपाईँलाई? इजरायल, ठिक है, इजरायललाई परमेश्वरले प्रयोग गरिरहनु भएको थियो, म को हुँ भनेर प्रकट गर्न। अनि इजरायल चाहिँ शरीर भनेको चाहिँ उनीहरूको एउटा राष्ट्र थियो, एउटा जाति थियो। अघि हामीले हेर्ने अब्राहमबाट अनि इसाहाकबाट याकुबबाट शरीर रूपमा जन्मेका र उनीहरूलाई प्रतिज्ञाहरू दिएको थियो, उनीहरू विश्वासद्वारा परमेश्वरको आत्मिक सन्तान हुन सक्थे है। त्यतिकै जन्मिँदैमा मुक्ति पाउँछ भयो नि होइन, अब्राहमको सन्तानहरू है। तर एउटा जाति थियो जसलाई चाहिँ विशेष विधिहरू, नियमहरू, वचन बाइबल दिनु, प्रतिज्ञा दिनु, अगमबाणीहरू दिनुभयो, अनि त्यही राष्ट्र त्यही जातिमा येशू ख्रीष्टको जन्म भयो अघि हेर है। तर त्यहाँ हेर्दाखेरि एउटै शरीर भन्ने त पाइँदैन, पवित्र आत्माको बप्तिस्मा भन्ने पनि पाइँदैन। सबभन्दा पहिला उल्लेख गरेको त बप्तिस्मा दिने युहन्नाले हो है, त्यो चाहिँ मत्तीमा हेरेको थियौँ। हुन्छ, फेरि एकैचोटि जाउँ मत्तीमा, छ खालि भेराइटीको लागि लुकामा जाउँ होइन, किनभने मत्ती मर्कुस लुका चारवटैमा उल्लेख भएको छ, त्यसैले एकचोटि लुकामा जाउँ है। लुका तिनको स्वरमा मत्तीले पनि बप्तिस्मा दिने युहन्नाले भनेको यो कुरा उल्लेख गरेको छ, मर्कुसले पनि, लुकाले पनि, युहन्नाले पनि होइन। अब लुका तिनको स्वरमा अब त्यही कुरा पढ्दैछौ, तब युहन्नाले यसो भन्दै ती सबैलाई जवाब दिए, म साँच्चै तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर म भन्दा शक्तिशाली एकजना आउनुहुन्छ जसका जुत्ताको फित्ता खोल्न लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। यहाँ पनि पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। अनि मर्कुस 1:8, युहन्ना 1:33 त्यहाँ पनि छ, केवल त्यो दुईटा ठाउँमा चाहिँ आगो चाहिँ भनेको छैन, खालि पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ। अब त्यो विषयमा पनि अहिले हेर्नेछ होइन। अब यहाँबाट के देख्छौँ भने जब बपतिस्मा दिने हुन्न आए लगभग 2000 वर्ष अगाडि यो पवित्र आत्माको बपतिस्मा भइसकेको थिएन. प्रभु येशु आउनुभयो है, प्रभु येशु मर्नुभयो हाम्रो पापको लागि, गाडिनुभयो, भौरी उठ्नुभयो. भौरी उठ्नु भएपछि पनि यो बपतिस्मा भएको थिएन है, यो शरीर गठन भएको थिएन. कहाँ पाउँछौ? प्रेरितको पुस्तकमा जाउँ. प्रेरितको पुस्तक 1 अध्यायमा 5 पदमा किनभने यही भविष्यवाणीलाई प्रभु येशुले फेरि दोहोऱ्याउनुहुन्छ. प्रेरित 1:5 किनभने युहन्नाले साँच्चै पानीमा बत्तिसमा दिए. प्रभु येशु भन्दै हुनुहुन्छ भौरी उठ्नुभयो, 40 दिनको बिचमा उहाँले के गर्नुभयो? एक त यो पवित्र आत्माको बत्तिसमाद्वारा सिकाउनु भयो, अनि उहाँले चाहिँ युहन्नाकै कामलाई उल्लेख गर्दै भन्नुहुन्छ किनभने युहन्नाले साँच्चै पानीमा बत्तिसमा दिए तर अब केही दिनपछि तिमीहरू पवित्र आत्माले बत्तिसमा गरिनेछौ भन्नुभयो. त्यसैले भौरी उठेपछि पनि पवित्र आत्माको बत्तिसमा भएको थिएन, केही दिनपछि हुनेछ भन्नुभयो. त्यसैले अब नजिकै आइपुगेको रहेछ. अनि केही दिनपछि भनेको कहिले हो त? अब हामी 2 अध्यायमा जाँदाखेरि चाहिँ एउटा दिन उल्लेख गरेको छ. 2 अध्यायको 1 पदमा पढौँ. 2 अध्यायको 1 पदमा चाहिँ एउटा दिन उल्लेख छ, त्यसलाई चाहिँ पेन्टेकोस्टको दिन भनेको छ. अनि त्यो दिनमा एउटा विशेष घटना घट्यो जसको विषयमा उहिलेदेखि प्रचार गरिँदै आइरहेको थियो. बत्तिसमा दिने हुनाले भविष्यवाणी गर्यो, प्रभु येशु आफैले गर्नुभयो होइन, कम्तीमा 5 चोटि त त्यहाँ भेटिसक्यौँ. अनि पेन्टेकोस्टको दिनमा त्यहाँ एउटा अलौकिक काम भयो, परमेश्वरले एउटा अचम्म काम गर्नुभयो, जुन आश्चर्य कर्मलाई उहाँले 3 वटा आश्चर्य कर्मको चिन्हहरूद्वारा उहाँले पुष्टि पनि गर्नुभयो. अनि त्यो दिन पनि तोकियो, जहिले हामीले भन्यौँ प्रभु येशु ख्रिस्टको जन्मको दिन तोकिएको छ. अब लगभग त हामीलाई थाहा छ किनभने कुलको राजा थिए, हामीलाई थाहा छ होइन, उहाँ जन्मिनु हुँदाखेरि. अनि हामीलाई थाहा छ उहाँले बत्तिसमा लिनु हुँदाखेरि लगभग उहाँ 30 वर्ष हुनुहुन्थ्यो. त्यसैले 30 वर्ष अगाडि गयो त लगभग, त्यसैले हामीले भन्छौँ 2000 वर्ष अगाडि आउनुभएको. त्यसैले प्रभु येशु कहिले जन्मिनु भयो भन्दाखेरि थाहा छैन त भन्नु पर्दैन, लगभग 2000 वर्ष अगाडि उहाँको जन्म भएको भन्न सक्छौँ. केवल हामीलाई दिन थाहा थिएन, तर यो पवित्र आत्माको बत्तिसमाको दिन पनि तोकिएको छ बाइबलमा. त्यसैले यो महत्वपूर्ण घटना लाई यसरी उहाँले बताउनु भएको छ. सबभन्दा पहिला 2:1 पदमा अनि पेन्टेकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरू अर्थात् सुरुका विश्वासीहरू, प्रभु येशूका चेलाहरू 120 जना जति त्यहाँ जम्मा भएको थिए, तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए. अब पेन्टेकोस्टको चाड जो दिन चाहिँ यहुदीहरूको चाड हो, यो चाड चाहिँ 50 दिनको चाड पनि भनिन्छ. केबाट 50 दिनको चाड प्रश्न आउँछ है. तब निस्तार के अरे माफ गर्नुहोस् के अरे जुन चाड यहुदीहरूले निस्तार चाडको चाड मान्थे उनीहरूले, अनि त्यसपछि साथै उनीहरूको 7 हप्ताको एउटा अन्तर थियो है. अगोटे फलको एउटा चाड थियो अगोटे फल, अनि अगोटे फलको चाडमा चाहिँ त्यो चाहिँ आइतबार पर्थ्यो, जुन दिन चाहिँ प्रभु येशु ख्रिस्ट मरेकाहरूबाट बौरी उठ्नुभयो. त्यो अगोटे फलले चाहिँ प्रभु येशुको बौरी उठाएको चित्रण दिन्थ्यो. बिउ रोप्यो अन्त गाडियो अनि त्यसपछि फल फल्छ. अनि पहिलो फल कति गएर त्यो अगोटे फलको चाड योहरूले मान्थे. प्रभु येशु पनि गाडिनु भयो र बौरी उठ्नेमा जेठो हुनुहुन्छ भने सबभन्दा पहिलो बौरी उठ्ने उहाँ नै हो, नमर्ने शरीरमा कहिले पनि नमर्ने गरेका. अरू जो जति उहाँले बौराउनु भयो उनीहरू फेरि मरे, उनीहरूको साँचो बौरी उठायो भने पुनर्जीवित पारिएका हुन्, तर महिमित शरीरमा बौरी उठ्ने चाहिँ प्रभु येशु हुनुहुन्छ है. अनि त्यसको 7 हप्तापछि त्यो दिनपछि जोड्यो भने अगोटे फल भयो, त्यसपछि 49 दिन के अरे 49 भने 49 दिनपछि चाहिँ 50 दिन आउँथ्यो. त्यो चाहिँ पेन्टे भनेको 50 पेन्टेकोस्टको दिन आउँथ्यो. अनि पेन्टेकोस्टको दिनको चाड चाहिँ यसको पनि चित्रण थियो, यो चाहिँ पवित्र आत्माको आगमनको चित्रण थियो. त्यसैले यही भविष्यवाणी दिने चाडको दिनमा के भयो हामी पढौँ 2-4 पदसम्म प्रेरित 2:2 अनि 81 स्वर्गबाट भारी आँधी चले चाहिँ हुरुरुरु आवाज आयो र तिनीहरू बसेका सारा घरलाई भरिदियो अनि आग जस्ता चिरा परेका जिब्राहरू तिनीहरूका देखा परे र त्यो तिनीहरूमध्ये हरेकमाथि बस्यो अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई बोली दिनुभए अनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे. अब त्यो दिनमा के भयो? अब यहाँ त पवित्र आत्माले बप्तिस्मा भयो त भनेको छैन, कहीँ पनि त्यो बप्तिस्मा भन्ने शब्द पाइँदैन। तर के भनिएको छ भने पवित्र आत्माले भरिए भनेको छ, र पवित्र आत्माले उनीहरूलाई एउटा आश्चर्य कर्म गर्ने क्षमता दिनुभयो पनि भनेको छ। साथसाथमा त्यहाँ केही सुन्यो कानले, साथै आँखाले पनि देखियो भनेको छ। तिनवटा कुरा छ, दुईटा चाहिँ कानले सुन्ने कुरा छ, एउटा चाहिँ आँखाले देख्ने काम छ है। अब के भयो भने एक चाहिँ यसो गरौँ, त्यो चिन्हहरूलाई अहिले अलि पछि हेरौँ होइन, त्यो तिनवटा कुरा। तर हामी के हेरौँ भने त्यो दिन के पवित्र आत्माको बप्तिस्मा भएको पहिलो दिन त्यही हो त भन्ने कुरा बाइबलबाट हेरौँ। अनि हामीले बाइबलमा अब हेऱ्यौँ भने स्पष्ट देख्छौँ कि त्यही दिन नै हो। कहाँ देख्छौँ? पहिला प्रेरित दशमा जाउँ। प्रेरित दश पेन्टेकोस्टको दिनमा विश्वासीहरू प्रभुको आज्ञा अनुसार एकै ठाउँमा एक मनको भई बसिरहँदाखेरि यो जुन घटना घट्यो, आवाज सुनिने, आगो जस्तो चिरपरको जिब्राहरू देख्ने, अनि आत्माले भरिने, अन्य भाषामा बोल्न सक्ने, यो आश्चर्य कर्महरू चाहिँ सुरुमा चाहिँ खालि यहुदीहरूको बीचमा भयो, किनभने त्यो सबै यहुदीहरू थिए सुरुको विश्वासीहरू थिए। तर प्रेरित दश अध्यायमा पाउँछौ यहाँ चाहिँ अब अन्य जातिहरूको बीचमा पनि झन्डै झन्डै उस्तै घटना घट्यो, के देखिने रूपमा, के देखिने र सुनिने रूपमा झन्डा झन्डै, तर घटना चाहिँ उही हो भन्ने अहिले देख्नेछौ। यो चाहिँ कर्नेलियसको घरमा भएको प्रेरित दश अध्यायमा पत्रुसले जब प्रचार गर्दै थिए, 44 पद, पत्रुसले यी वचनहरू बोल्दा बोल्दै पवित्र आत्मा वचन सुन्नेहरू सबैमाथि ओर्लनु भयो। अब यहाँ पनि बप्तिस्मा भन्ने शब्द त प्रयोग गरेको छैन, ओर्लनु भयो भनेछ। 45 पद, अनि अन्य जातिहरूमाथि पनि पवित्र आत्माको दान खन्याइयो भनेको छ, भनेर पत्रुससँग आउने ती सबै खत्ना भएका विश्वासीहरूले ताजुब माने भनेछ। यहुदीहरू छक्क परे, हामी यहुदीहरू जसलाई परमेश्वरको सब प्रतिज्ञाहरू छ हामीमा त पूरा भयो होइन, तर यो अन्य जातिहरूमा पनि कसरी हामीलाई जस्तै भएको? उनीहरूले एउटा कुरा बुझ्न आँटिराखे, परमेश्वरले सिकाउनु लाग्यो के भने, परमेश्वरले चाहे यहुदी होस् चाहे अन्य जाति होस् उहाँले एउटै शरीरमा उनीहरूलाई ल्याउने काम गर्न लाग्नु भएको थियो। त्यो अहिले हामी देख्छौ केवल के भने उनीहरू माथि एउटै कुरा भयो भन्ने चाहिँ कसरी उनीहरू त्यो यहुदीहरूलाई प्रमाण भयो भने, किनभने 46 पदमा छ, किनभने उनीहरूले तिनीहरूलाई अरू अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका छन्। यो चिन्हदेखि चिन्ह हो, यो चिन्हले चाहिँ कुनै वास्तविक कुराको तिर औलाइरहेको छ। पेन्टेकोस्टको दिनमा पनि यहुदीहरूले अन्य भाषा बोल्न सके, अब अन्य जातिहरूको बीचमा पनि यो ठिक यही भएको छ। जब उनीहरूले वचन सुने र विश्वास गरे, उनीहरू अन्य भाषा बोल्न सके, केवल त्यहाँ चाहिँ आवाज केही सुनेन, आँखाले पनि केही देखेन, केवल भाषा बोलेको चाहिँ सुने। अब यो दिन के भएको हो त? यहाँ पनि पवित्र आत्माको बप्तिस्मा त भनेको छैन, तर प्रेरित 11 अध्यायमा चाहिँ छ यही घटनाको बयान गर्दा र प्रेरित 2 अध्यायको बयान गर्दा। त्यसैले यो बुझ्नलाई 4 पद चाहिँ खण्ड चाहिँ कहाँ पाउँछौ? प्रेरित 11 अध्याय पढ्नुहोस् त, त्यही छ प्रेरित 11:15-16 अब पढौँ। पत्रुसले चाहिँ अब भन्दैछन्, मैले जब कर्नेलियस एउटा अन्य जातिको घरमा प्रचार गर्दाखेरि एउटा घटना भयो जुन चाहिँ हामीलाई पनि भएको थियो। त्यो के भएको थियो उसले बताउँछन् 15 पद, अनि जब म बोल्न थाले, पत्रुस भन्छन्, तब पवित्र आत्मा जसरी सुरुमा हामीहरूमाथि ओर्लन भएको थियो उसरी नै उनीहरूमाथि ओर्लनु भयो। अब यो पदलाई अझ बुझ्नलाई यसरी म पढ्नेछु। पत्रुसले भन्दछ, जब म बोल्न थाले तब पवित्र आत्मा, है पत्रुसले प्रचार गर्दैछ है, अब बोल्न थालेको चाहिँ पवित्र आत्मा हुनु, सुन्नेहरूले विश्वास पनि गरेका छन् भन्ने कुरा हामीले देख्छौँ यहाँ। जब पत्रुसले प्रचार गर्यो, उनीहरूले विश्वास गर्यो, तब पवित्र आत्मा जसरी सुरुमा भनेको कहिले, पेन्टेकोस्टको दिनमा हामीहरूमाथि भनेको यहुदीहरूमाथि ओर्लनु भएको थियो, उसरी नै उनीहरूमाथि भनेको अन्य जातिहरूमाथि ओर्लनु भयो। अनि यसको अर्थ अब स्वरपदमा बताएको छ, तब प्रभुले यसो भन्नुभएको वचन मलाई सम्झना भयो। पत्रुस भन्छन्, कुन वचन सम्झना भयो पत्रुस तपाईँलाई? उसले भन्छन्, यूहन्नाले साँच्चै पानीमा बप्तिस्मा दिए, तर तिमीहरू पवित्र आत्माले बप्तिस्मा गरिनेछ। त्यसैले यहाँबाट हामीलाई स्पष्ट हुन्छ कि पेन्टेकोस्टको दिन नै पवित्र आत्माको बप्तिस्माको पहिलो चोटि भएको रहेछ। यहुदीहरू मात्रै, कोर्नेलियसको समयमा पवित्र आत्माको बप्तिस्मा त्यहाँ पनि भएको रहेछ, तर अब अन्य जातिहरू, अब पहिलो कोरिन्थी 12:13 परिभाषा हामी बुझ्छौँ, एउटै आत्माद्वारा हामी सबै, चाहे यहुदी हौ चाहे ग्रिक, एउटै शरीरमा बप्तिस्मा भयौं, ख्रिस्टको शरीर। त्यसैले यहाँसम्म हामीले हेर्यौं है, पवित्र आत्माको बप्तिस्मा के हो, नम्बर 2 पवित्र आत्माको बप्तिस्मा भन्दा पहिला कहिले भयो, तेस्रो चाहिँ के महत्वपूर्ण कुरा छ भने आज चाहिँ विश्वासीहरू पवित्र आत्माको बप्तिस्मा कहिले हुन्छ। अब योनाको 13 के अरे एफिसी 1:13 जाउँ। अब यहाँ चाहिँ पवित्र आत्मा हामीले कहिले पाउँछौँ भन्ने कुरा चाहिँ लेखेको छ, अनि त्यसलाई चाहिँ हामीले बुझ्न सक्यौँ भने हाम्रो पवित्र आत्माको बप्तिस्मा कहिले भयो त्यो पनि बुझ्छौँ। एफसी 1:13 लेखेको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। विश्वास गरेपछि विश्वासीहरूलाई परमेश्वरले पवित्र आत्माद्वारा छाप मार्छन्। अब विभिन्न कुरा कामहरू छन् जुन पवित्र आत्माले गर्नुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, एउटा चाहिँ छाप मार्ने काम भनेको छ। पहिले उनलाई 2 अभिषेक पनि भनेको छ, अनि अघि हामीले जुन अहिले हेर्दैछौँ पवित्र आत्माले बप्तिस्माद्वारा बप्तिस्मा गरिने पनि छ, यी सबै वास्तवमा मुक्ति पाएकै घडीमा हुने कार्य, फरक फरक समयमा हुने कार्य भए है। केवल अब सुन्नुहोस् है, महत्वपूर्ण, केवल सुरुमा चाहिँ उहाँले चिन्हहरूद्वारा एउटा नयाँ काम सुरु गर्दैछु भन्ने कुराको प्रमाण दिँदै परमेश्वरले चाहिँ त्यो पवित्र आत्माको बप्तिस्माको कार्यलाई, अर्थात् उहाँले अब संसारमा एउटा इजरायलद्वारा होइन तर अर्कै एउटा उहाँको माध्यमद्वारा काम गर्दैछु भन्ने कुरालाई देखाउन, र साथै यो समूहलाई परमेश्वरको आफ्नो सामर्थ्य दिन उहाँले चाहिँ त्यो चिन्हहरूद्वारा देखाउनु भएको देखिन्छ। तर कस्तो भने चिन्हहरू सुरुको लागि मात्र आवश्यक हुन्छ है, चिन्ह भनेको अब जहिले पनि देखिने हो भने त्यो चिन्ह भएन है। त्यसैले चिन्हहरू केवल सुरुमा मात्रै आवश्यक, तर तपाईँले मलाई भन्नुहोस् जुन बेला तपाईँले प्रभुलाई विश्वास गर्नुभयो के तपाईँ बसेको कोठामा हुरुहुरु आवाज आयो आयो आएन है, तपाईँको टाउको माथि कुनै चिरा परेको जिब्रो आएको जिब्रोहरू त्यहाँ थियो थिएन है, तर तपाईँले पवित्र आत्मा पाउनु भएन त विश्वास गरेको दिनमा। त्यही दिनमा हामीलाई कति कुरा थाहा हुँदैन वास्तवमा, हामीले जुन बेला हामीले प्रभुलाई विश्वास गरेका हुन्छौँ, उहाँलाई हाम्रो मुक्तिदाता पनि ग्रहण गरेका हुन्छौँ, हाम्रो जीवनमा के भयो भन्ने कुरा कति कुरा चाहिँ हामीले परमेश्वरले सिकाउँदै जानुभएपछि थाहा हुँदो रहेछ। जसरी तपाईँ जन्मिनुहुँदाखेरि तपाईँ जन्मिनु भयो भनेर थाहा पाउनुभयो त, अवश्य पनि थाहा पाउनु, मलाई त याद पनि छैन जन्मेको के थियो कुन, होइन हावा चलिरहेको थियो होइन, घाम थियो कि अँध्यारो थियो कि होइन, अरूले बताइदिएर पो थाहा पाएको मलाई, मेरो आमाले बताइदिनु भयो, बुवाले बताइदिनु भयो, जति बताइदिनु त्यति नै थाहा हुन्छ। हाम्रो नयाँ जन्ममा पनि अनेकौं कुराहरू भयो जुन कुराहरू चाहिँ हामीलाई जान्नलाई परमेश्वरले वचन दिनुभएको छ, अनि वास्तवमा विश्वास गरेकै दिनमा पवित्र आत्माद्वारा हामीलाई ख्रिस्टको शरीरको अङ्ग बनाउनुमा एउटै बप्तिस्मा है, अनि पवित्र आत्मा आउनुभयो हामीसँग हुनुहुन्छ, छाप मार्नु भयो पनि, यदि कोहीसँग परमेश्वरको आत्मा छैन भने ऊ त वास्तवमा ख्रिस्टियनै होइन, रोमियो 8:9 भन्छ ऊ ख्रिस्टको होइन। अब एकपटक अन्तमा प्रेरित 2 जाउँ, प्रेरित 2 किनभने यो आगोको बप्तिस्मा के हो नि भन्ने कुरामा पनि अलमल छ, अनि प्रेरित 2 पहिला ती चिन्हहरूलाई एकछिन विचार गरौँ। जब विश्वासीहरू एउटा कोठामा जम्मा भएका थिए, एउटै ठूलो ठाउँमा। दुई पदमा लेखेको छ, एक्कासी स्वर्गबाट भारी आँधी चले झैं हुरुरुरु आवाज आयो। तिनीहरू बसेको सारा घरलाई भरिदियो। अब तपाईँलाई म प्रश्न सोध्छु, के भएको थियो अरे, के भयो? नम्बर एक, अहिले भर्खर पढेको, एकै ठाउँमा भेला भएको थिए, के भयो? दाजु दाजुमा चाहिँ भनिदिनुहोस् त कसैले। ठिक, आधी चल्यो चल्यो। प्रश्न, चलेको छ? चलेको छ जस्तो लाग्छ, तर चलेन भन्ने जवाब ठिक हो, किनभने यहाँ चलेर भनेको छैन, खालि चले झैं आवाज मात्र आयो। भनेपछि यो अलौकिक काम बसिरहेछ, एकदम आवाज भत्किरहेछ त्यहाँ, तर कसैको पनि बाइबल भनौँ न पान्नाहरू त्यहाँ उडिरहेको छैन, हावाले कुनै कपाल पनि उडाइरहेछ, केही पनि त्यहाँ हावा चलिरहेछ नै वास्तवमा, खालि चले जस्तो आवाज मात्र छ। यो आश्चर्यकर्म थियो, एउटा चिन्ह थियो, परमेश्वरले एउटा काम गर्दै हुनुहुन्छ। दोस्रो कुरा नम्बर तीनमा, अनि आगका जस्ता चिरा परेका जिब्राहरू तिनीहरू कहाँ देखा परे र त्यो तिनीहरूमध्ये हरेक माथि बस्यो। अब नम्बर दुई, धेरै भने भन्नुहोस् त के भयो यो नम्बर दुई चिन्ह चाहिँ के थियो, के देख्यो भने चाहिँ? प्रश्नलाई म सहयोग गर्ने, उनीहरूले के एक खालको आगो देखेको हो, अनि आगो जस्तो कि आगो नै? ठिक, आगो चाहिँ होइन, कतिले चाहिँ आगो भन्छ, तर यहाँ बाइबलमा स्पष्ट छ यो आगो जस्तो मात्र थियो, त्यसको नजिक जानुभयो भने त्यसले पोल्दैन थियो, तपाईँले त्यसबाट केही पाप पनि आउँदैन थियो, तर हेर्दाखेरि आगो जस्तो छ र यसको यो विशेष आकार त्यहाँ बयान गरेको छ, जिब्रो जस्तो भनेको छ, चिरो परेको जिब्रो जस्तो भनेको छ, र हरेकको टाउको माथि बसिरहेको थियो। यो त्यो बेला घटेको मात्र घटना हो, है यो दुईटा चाहिँ कहिले पनि फेरि घटेको छैन बाइबलमा, त्यसले कसको, तर यो तेस्रो चिन्ह चाहिँ अरू बेला पनि घटे, तर केही बखतमा त हरेकचोटि पनि होइन, अनि त्यसपछि यसको अन्त भएको छ। अब चौथोमा यहाँ लेखेको छ, त्यो चौथो पदमा तेस्रो चिन्ह, तिनीहरू सबैजना पवित्र आत्माले भरिए, अनि अब अघिको पदहरूबाट हामीलाई थाहा भइसक्यो पवित्र आत्माले बप्तिस्मा दिने काम पनि गर्नुभयो, अनि भरिनु पनि एउटा अर्कै काम हो, यसलाई अहिले हेर्ने छैनौँ, र आत्माले तिनीहरूलाई बोली दिनुभए अनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे, अर्थात् उनीहरूले साँच्चैको भाषा, तर उनीहरूले कहिले पनि स्कुल गएर सिकेका थिएन यो भाषा, तपाईँमा त गई हुनुहुन्छ, कहिले पनि नसिकिन चाइनिज भाषा बोल्न सक्नुहुन्छ, सकिन्न है, धेरै मेहनत लाग्छ बसेर भाषा सिक्नलाई बोल्नलाई, होइन सानोको थियो, तर यहाँ अनपढहरू हेर्नुहोस् धेरै जस्तो गालिका थिए, तर उनीहरूले एकदम फरक भाषा बोलिरहेको छ, अनपढहरूले गर्न सक्दैन है, एउटा विदेशी भाषा कसरी बोल्नु, यो त्यसैले आश्चर्यकर्म थियो, तिनवटा आश्चर्यकर्महरू भयो, अनि यो चाहिँ सब एउटै कुराको चिन्ह थियो कि सबैलाई अब के भने महत्वपूर्ण चिन्हहरूले जहिले पनि ध्यान आकर्षण गर्छ, जति पनि चिन्हहरू प्रभु येशू ख्रीष्टले गर्नुभयो त्यसको मूल उद्देश्य के थियो भने ध्यान आकर्षण गर्नु, यो बुझ्नुभयो भने तपाईँ अनुमलमा पर्न, त्यो जति पनि उहाँले चन्नाइदिनु भयो नि, खासमा मलाई भन्नुहोस् त जसको रोग निको भयो होइन, जो चाहिँ मर्याकाबाट जिउनु पनि भयो, के उनीहरूलाई ती चन्नाइबाट नै के उनीहरूलाई सदाको लागि भलाइ भएन? भएन, किनभने चङ्गाई भए पनि एक दिन मर्यो, मरेबाट जिउँदो पारेको पनि लाग्छ दुई पटक मर्नु पर्यो, कसलाई मनपर्छ दुई पटक मर्न, होइन त्यसैले त्यो चङ्गाईहरू त्यसको उद्देश्य के थियो भने ध्यान आकर्षण गर्नु, कसका चङ्गाई गर्ने कहाँ, किन उसको वचन सुन्न हो मेन कुरा, यहाँ पनि यो यो चिन्ह भएपछि पत्रुस उठ्छन् वचन प्रचार गर्छन् अनि त्यो दिन 3000 मुक्ति पाए, अनि यहाँ प्रभु येशूको वचन पुरा भयो, उहाँले भन्नुभयो तिमीहरूले पनि चिन्हहरू त गर्नेछौ, मैले जे जे कामहरू गरेँ तिमीहरूले पनि गर्नेछौ र मैले गरेको भन्दा पनि महान गर्नेछौ, त्यसको अर्थ के हो, यहाँदेखि एउटा पत्रुस एउटा मानवीले उठेर जब प्रभु येशू ख्रीष्टको सुसमाचार प्रचार गर्यो त्यहाँ 3000 अनन्त मुक्ति पाए, जुन चाहिँ हजारौं गालिलका कपर्नहुमका नाजरतका चङ्गाइ भएका व्यक्तिहरू विश्वास नगरेर नरक गएका छन् चङ्गाइ भएर, त्यो चिन्हहरू मात्र त्यही हेर्नुहोस्, त्यस्तै यो चिन्ह अब चाहिँ आगो बत्तीसमा गएर हामी अन्त गर्नुपर्छ। अब मत्ती 3 जाउँ, यो आगोको बत्तीसमा के हो, मैले केही समय त्यो प्रेरित 2 बिताएँ, त्यहाँ देखि कि त्यो आगो थिएन, आगो जस्तो मात्र थियो। अब मत्ती तिनमा साँचेको आगो कि आगो जस्तो भयो, अब त्यसबाट हामीले बुझ्न सक्छौँ। अनि यो अनि एउटा कुरा बुझौँ के भने, पवित्र आत्माको बपतिस्मा चाहिँ कसले दिनुभयो त भने, कसले दिनुभयो? पवित्र आत्माले जस्तो सुनिन्छ नि, तर वास्तवमा प्रभु येशूले हो त्यो बपतिस्मा दिए। यूहन्नाले त पानीले बपतिस्मा दियो, अनि यूहन्नाले भन्छ म पछि आउने एकजना हुनुहुन्छ जसको जुत्ता बोक्न लागेको छैन, उहाँले चाहिँ पवित्र आत्माले बपतिस्मा दिनुहुन्छ। त्यसरी प्रभु येशूले पवित्र आत्माको माध्यमद्वारा विश्वासीहरूलाई एउटै शरीरमा गाउनु, यो जुन काम गर्नुभएको उहाँ। तर यो आगोले पनि बपतिस्मा दिनुहुनेछ प्रभु येशूले भनेछ, तर के अरे यो के हो है? 12 पदमा यसको अर्थ बताएको छ, मत्ती 3:11 चाहिँ आगोले बपतिस्मा दिनुहुनेछ भनेछ, 12 पदमा चाहिँ त्यो आगोले के गर्नेछ बताएको छ, उहाँको नाङ्लो उहाँकै हातमा छ अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा गरेर पार्नुहुनेछ, तर भुस चाहिँ उहाँले ननिभ्ने आगोले जलाउनुहुनेछ। येशू ख्रीष्टले चाहिँ विश्वास नगर्नेहरूलाई, जसलाई भुसको सँग तुलना गरेछ, उनीहरूलाई चाहिँ ननिभ्ने आगोले जलाउनुहुनेछ। अब यो त तपाईँहरूले सजिलैसँग जवाब दिन सक्नुहुन्छ, ननिभ्ने आगो कहाँ छ भन्नुहोस् त, जहाँ आगो मर्दैन, किरा मर्दैन, ननिभ्ने आगो भनेको कहाँ? अग्निकुण्ड। ठिक, ननिभ्ने आगोले जलाउने, किन त्यसलाई बपतिस्मा भनेको? किनभने बपतिस्मा भनेको डुबाउनु, विश्वास नगर्नेहरू अग्निकुण्डमा डुबाइनेछ, फ्याँकिनेछन् भनेछ प्रकाशको विषय। त्यसैले आज कि सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टमा विश्वास गरी